युहन्नालाई भएको प्रकाश अध्याय एक। परमेश्वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशु ख्रिष्टको प्रकाश हो। उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनु भई उहाँका सेवक युहन्नालाई प्रकट गराउनुभयो। परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशु ख्रिष्टको बारेमा युहन्नाले गवाही दिएका छन्। अगमबाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ यसमा लेखिएका कुराहरू पालन गर्छ त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ। युहन्नाबाट एसियामा भएका सातवटा मण्डलीलाई जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ, उहाँबाट अनुग्रह र शान्ति र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा अनि येशु ख्रिष्टबाट जो विश्वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ, उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो। उहाँले हामीलाई एउटा राज्य बनाउनु भएको छ अनि उहाँका पिता र परमेश्वरका निम्ति पुजारीहरू जसलाई सदा सर्वदा महिमा र शक्ति होस्। आमेन। हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ, हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई घोष्नेहरूले पनि, अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन्। यसै होस्। आमेन। सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, अल्फा र ओमेगा म नै हुँ, उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुन आउनुहुनेछ। अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ। म तिमीहरूका दाजु युहन्ना र जसले राज्य र कष्टहरूमा धैर्य साथै सहनशीलता जुन येशूमा थिए तिमीहरूसँगै परमेश्वरको वचन र येशु ख्रिष्टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिए। प्रभुको दिनमा म आत्मामा थिएँ। मैले मेरो पछाडि चर्को स्वरमा तुरैको जस्तै एउटा आवाज सुने, त्यसले भन्यो, तिमीले जे देख्छौ सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाओ। कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखे। सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोसाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्र जस्तै त्यहाँ एकजना हुनुहुन्थ्यो। उहाँको शिर र कपाल ऊन अनि हिउँ जस्तै सेता र उहाँका आँखा आगोको ज्वाला जस्तै थिए। उहाँका पाउहरू भट्टीमा चम्किएका काँसा जस्ता थिए र उहाँको स्वर ओर्लदो पानीको आवाज जस्तो थियो। उहाँको दाहिने हातमा सातवटा तारा थिए अनि उहाँको मुखबाट एउटा दुईधारे धारिलो तरवार निस्किरहेको थियो। उहाँको अनुहार सूर्यको तेज झैं चम्किरहेको थियो। जब मैले उहाँलाई देखे म मरेतुल्य मानिस जस्तै भएर उहाँको पाउमा परे। उहाँले आफ्नो दाहिने हात म माथि राख्नुभयो र भन्नुभयो, न डराओ, पहिलो र अन्तिम म नै हुँ, म जीवित छु, म मरेको थिएँ तर हेर म सदाका निम्ति जीवित रहन्छु अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। त्यसकारण जे अहिले छ र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ सो लेख। मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा, सातवटा मण्डलीका दूतहरू र सातवटा सामदान, सातवटा मण्डली हुन्। प्रकाश अध्याय दुई। एफिससको मण्डलीका दूतलाई लेख जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन्। तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशीलता मलाई थाहा छ। तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ, आफैलाई प्रेरितहरू भनी दावी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ तर ती होइनन् र तिमीले तिनीहरूलाई झुट्टा भेट्टाएका छौ। मलाई थाहा छ कि तिमीमा धैर्य सहनशीलता छ अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ, तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छ। तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ, यसकारण तिमी कहाँबाट पतन भयो सो सम्झ र पश्चाताप गर। तिमीले पहिले गरेका कामहरू गर। म तिमीहरू कहाँ आउनेछु र तिमीले पश्चाताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु। तर तिमीमा यो छ, निकोलाइटसहरूले गरेका कामहरूलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु। मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ? जसको कान छ त्यसले सुनोस्, जसले जित्छ त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु, जुन चाहिँ परमेश्वरको स्वर्गलोक हो। स्मुर्णाको मण्डलीका दूतलाई लेख जो सुरु र अन्त्य हुनुहुन्छ, यी वचनहरू उहाँका हुन् जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो। मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहुदी हुँ भनी दावी गर्छन् तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभागार हुन्। तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराओ। हेर, शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र 10 दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ। मृत्युसम्मै विश्वासयोग्य हो र म तिमीलाई जीवनको मुकुट दिनेछु। आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ? जसको कान छ त्यसले सुनोस्। विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइने छैन। पर्गाममको मण्डलीका दूतलाई लेख, यो वचन दुई धारे धारिलो तरवार साथमा हुनुहुनेको हो। मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ, तरै पनि तिमीले मेरो नाउँलाई दरो गरी पक्रिराखेका छौ। अनि शैतान बस्ने ठाउँमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्वासलाई इन्कार गरेनौ, तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्। तिमीमध्ये कोही कोहीले इसरायलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाउन् र अनैतिक यौनमा लागुन् भन्ने हेतुले ठेस लाग्ने ढुङ्गा ती छोराछोरीहरूको अघि फ्याँक्न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दरो गरी पक्रेका छन्। त्यसै गरी तिमीहरूमध्ये कोही कोही निकोलाइटसका शिक्षाहरूलाई दरो गरी पक्रनेहरू पनि छन्। त्यसै कारण पश्चाताप गर, यदि पश्चाताप गरेनौ भने म तिमी कहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु। जसको कान छ त्यसले सुनोस्। आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ? जसले जित्छ उसलाई म लुकाइएको केही मन्न दिनेछु र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन। थ्याटिराको मण्डलीका दूतलाई लेख, यी वचनहरू परमेश्वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वाला जस्ता र पाउ भट्टीमा टल्कने काँसा जस्ता छन्। तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान सहनशीलता र तिमीले गरेका कामहरू मलाई थाहा छ। तिमीले अहिले जे गरेका छौ त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन्। तर मसँग तिम्रो विरुद्धमा यो कुरा छ, जसले आफैलाई अगमवादिनी भन्ने स्त्री इजेबेललाई तिमीले सहेका छौ, त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे। मैले त्यसलाई पश्चाताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चाताप गर्ने इच्छा गरिन। हेर, म त्यसलाई रोगी ओछ्यानमा फालिदिनेछु र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चाताप नगरेसम्म ठूलो कष्टमा पार्नेछु। म त्यसका छोराछोरीहरूलाई रूढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन्। म प्रत्येकलाई त्यसको काम अनुसारको प्रतिफल दिनेछु। तर तिमीहरू थियाटिरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु कि तिमीहरूमाथि अरू कुनै भार बोकाउने छैन। जस्तो सुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्रिराख। जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ उसलाई म जाति जातिहरूमाथि अधिकार दिनेछु। कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा टुक्रा पारे जस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ। मैले मेरा पिताबाट प्राप्त गरे जस्तै उसलाई म बिहानको तारा दिनेछु। जसको कान छ उसले सुनोस्। आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ? प्रकाश अध्याय 3। सार्डिसको मण्डलीमा भएका दूतलाई लेख, सातवटा तारा र परमेश्वरका सात आत्मा पक्रिरहनेका वचनहरू यिनै हुन्। तिमीले गरेका कामहरू मलाई थाहा छ। तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ। उठ र जाग, अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ। तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पूरा भएको पाएको छैन। त्यसकारण जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ सो सम्झ, यसलाई पालन गर अनि पश्चाताप गर। तर यदि तिमी जागा रहेनौ भने म तिम्रो विरुद्धमा चोर जस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्ने छैनौ। तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन् जसले आफ्नो वस्त्र फोहोर पारेका छैनन्। तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन् कारण तिनीहरू योग्यका छन्। जसले जित्छ उसलाई सेतो वस्त्र पहिराइनेछ र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउने छैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु। आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ? जसको कान छ उसले सुनोस्। फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख, जो सत्य र पवित्र हुनुहुन्छ यी वचनहरू उहाँका हुन्। उहाँले दाउदको साँचोलाई पक्रनु भएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन। तिमीले गरेका काम मलाई थाहा छ। हेर, तिम्रो अघि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन। मलाई थाहा छ कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ। हेर, जसले आफैलाई यहुदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झूठ बोलिरहेका छन्। म तिनीहरूलाई तिम्रो पाउको अघि आई निहुरेर दण्डवत गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन्। तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट पनि म तिमीलाई जोगाउनेछु। म चाँडै आउँदैछु, तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख, ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस्। जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिले बाहिर जाने छैन। उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ नयाँ यरुसलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ, अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु। मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्। लाउडिकियामा भएको मण्डलीको दूतलाई लेख, परमेश्वरका सृष्टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, यी वचनहरू आमेनका हुन्। मलाई तिम्रा कामहरू थाहा छ कि तिमी न तातो न चिसो छौ। तिमी कि त तातो वा चिसो भएको म चाहन्थे, त्यसैले तिमी मन तातो न तातो न चिसो छौ। यसकारण मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु, किनकि तिमी भन्छौ म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन, तर तिमी दुखित, दयनीय, गरीब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन। मेरो सल्लाहलाई ध्यान देऊ, आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन, ताकि तिमी धनी हुन सक र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस् र आफ्ना आँखामा मलम लगाओ, ताकि तिमीले देख्न सक। मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु। त्यसकारण पश्चाताप गर र इमान्दार हो। हेर, म ढोकामा उभिरहन्छु र ढकढकाइरहन्छु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र उससँग खानेछु अनि उसले मसँग खानेछ। जसले जित्छ उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जिते र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्। प्रकाश अध्याय 4। यी कुराहरूपछि मैले हेरे र स्वर्गमा एउटा ढोका उग्रिएको मैले देखे। मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, यहाँ माथि आओ र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु। एकैछिनमा म आत्मामा थिएँ र स्वर्गमा एउटा सिंहासन भएको मैले देखे, जसमाथि कोही बसिरहनु भएको थियो। त्यसमाथि बस्नुहुने स्फटिक र लालमणि जस्तै देखिनुहुन्थ्यो। सिंहासनको वरिपरि इन्द्रिणी थियो, त्यो इन्द्रिणी मोती जस्तो चम्किलो देखिन्थ्यो। त्यस सिंहासनको वरिपरि 24 सिंहासन थिए र 24 एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरेर बसेका थिए। सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए र चट्याङसँगै नष्ट भए। सिंहासनको अगाडि 7 बत्ती बलिरहेका थिए, ती बत्तीहरू चाहिँ परमेश्वरका 7 आत्मा थिए। सिंहासनको अघि स्फटिक जस्तै देखिने काँचको समुद्र थियो। सिंहासनको बीचमा र सिंहासन वरिपरि अगाडि र पछाडि आँखै आँखाले भरिएका 4 जीवित प्राणी थिए। पहिलो जीवित प्राणी सिंह जस्तो थियो, दोस्रो जीवित प्राणी बाछो जस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिल जस्तो थियो। चारै जीवित प्राणीमध्ये हरेकका 6 पखेटा थिए, तल र माथि आँखै आँखाले भरिएका थिए। दिनरात तिनीहरूले पवित्र पवित्र पवित्र, सर्वशक्तिमान परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ भनिरहन्थे। जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदा सर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, 24 एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत गरे। तिनीहरूले सदा सर्वदा जीवित हुनुहुनेलाई दण्डवत गरे र सिंहासनको अगाडि आआफ्ना मुकुट राख्दै यसो भने, हाम्रा परमप्रभु र परमेश्वर, तपाईँ महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ, किनकि तपाईँले सबै थोक सृष्टि गर्नुभयो र तपाईँकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए। प्रकाश अध्याय 5। तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर 7 छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुठ्ठो मैले देखे। यस मुठ्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ भनी एकजना शक्तिशाली स्वर्गदूतले चर्को स्वरमा घोषणा गरेको मैले देखे। स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वी मुनि भएका कसैले पनि यस मुठ्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन। म दुखित भएर रोएँ, किनकि यस मुठ्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन। तर ती एल्डरहरूमध्येका एकजनाले मलाई भने, नरो, हेर, यहुदाको कुलको सिंह दाउदको मूलले विजय प्राप्त गर्नुभएको छ। त्यो मुठ्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ। मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बीचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखे। उहाँका सातवटा सिंह र सातवटा आँखा थिए। यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन्। उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुठ्ठोलाई समात्नुभयो। जब उहाँले त्यो मुठ्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र 24 जना एल्डर उहाँको अगाडि घोप्टो पारे। तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन्। तिनीहरूले एउटा नयाँ गीत गाए, तपाईँ त्यो मुठ्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ, किनकि तपाईँ मारिनुभयो र तपाईँको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईँले परमेश्वरका निम्ति किन्नुभयो। परमेश्वरको सेवा गर्न तपाईँले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्। तब मैले हेरे र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुने। तिनीहरूको पूरा संख्या 10,000 र 1,000 थियो। तिनीहरूले चर्को स्वरमा यसो भने, शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ। स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुने। उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदा सर्वदा होस्। ती चारैवटा जीवित प्राणीले भने, आमेन, र एल्डरहरू आफै घोप्टो परेर आराधना गरे। 24 एल्डर आफै घोप्टो परेर सदा सर्वदा रहिरहनुहुनेलाई आराधना गरे। प्रकाश अध्याय 6। जब थुमाले सातवटा छाप मध्ये एउटालाई खोल्नु भएको मैले देखे, अनि ती चार जीवित प्राणी मध्ये एकजनाले गर्जनको आवाज जस्तोमा आऊ भनेको मैले सुने। मैले हेरे र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि चढ्नेले एउटा बाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो, अनि जित्नेले जस्तै गरी उनी विजय गर्नलाई आए। जब थुमाले दोस्रो छापलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले आऊ भनिरहेको सुने। तब अर्को अग्निमय रातो घोडा निस्केर आयो। त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो। त्यसकारण ती मानिसहरूले एकअर्कालाई मार्नेछन्। यी घोडसवारलाई एउटा ठूलो तरवार दिइएको थियो। जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले आऊ भनेको मैले सुने। मैले एउटा कालो घोडालाई देखे र यसका घोडसवारले उनको हातमा एक जोर तराजुलाई समाइरहेका थिए। मैले चार जीवित प्राणीका बीचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने। एक दिनको ज्यालामा 1 किलो गहुँ र 1 दिनको ज्यालामा 3 किलो जौ, तर तेल र दाख मध्येलाई नष्ट नगर्नु। जब थुमाले चौथो छापलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले आऊ भनेको स्वरलाई सुने। तब मैले पहेलो घोडालाई देखे। यसको घोडसवारको नाउँ मृत्यु थियो र पातालले त्यसलाई पछ्याइरहेको थियो, अनि तिनीहरूलाई पृथ्वीको 1/4 भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि र पृथ्वीका जंगली जनावरलाई मार्न अधिकार दिइएको थियो। जब थुमाले पाँचौं छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखे। तिनीहरूले चर्को स्वरमा कराए, सबै माथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईँले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न? तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदीबहिनीहरू, तिनीहरू जस्तै जो मारिएर संख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनु भनियो। जब थुमाले छैटौं छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठूलो भूकम्प गएको मैले देखे। सूर्य भाङ्ग्राको कपडा जस्तै कालो र चन्द्रमा पूरा रगत जस्तै बन्यो। जसरी अन्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरे जस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे। आकाश चर्मपत्रको मुठो जस्तै बेरिएर लोप भयो, जुन चाहिँ बटारिएको थियो। हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए। तब पृथ्वीका राजाहरू र महत्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बीचमा र गुफाहरूमा लुके। तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, हामीमा खस, सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि तिनीहरूको क्रोधको महान दिन आएको छ र त्यहाँ को उभिन सक्छ र। प्रकाश अध्याय 7। त्यसपछि पृथ्वीका चारै कुनामा चारजना स्वर्गदूत उभिरहेका मैले देखे, जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए। त्यसैले पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस्। जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखे, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठूलो स्वरले चिच्याउँदै यसो भने, हाम्रा परमेश्वरका सेवकहरूका निधारमा हामीले मोहर नलगाउन्जेलसम्म पृथ्वी, समुद्र वा रुखहरूलाई हानि नगर। मैले छाप लगाइएका 144,000 संख्या सुने, जो इसरायलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिए। यहुदाको कुलबाट 12,000, रुबेनको कुलबाट 12,000, गादको कुलबाट 12,000 छाप लगाइएको थियो। आसेरको कुलबाट 12,000, नप्तालीको कुलबाट 12,000 र मनस्सेको कुलबाट 12,000 छाप लगाइएको थियो। सिमियोनको कुलबाट 12,000, लेबीको कुलबाट 12,000, इस्साखारको कुलबाट 12,000, जबुलूनको कुलबाट 12,000, योसेफको कुलबाट 12,000 र बेन्यामिनको कुलबाट 12,000 छाप लगाइएको थियो। यी कुराहरूपछि मैले हेरे र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड सेतो पोसाक लगाएर र आआफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए, अनि तिनीहरूले ठूलो स्वरमा बोलाइराखेका थिए, मुक्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो। अनि सबै स्वर्गदूत, चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफै लम्पसार परेर सिंहासनको अघि आफ्नो अनुहार झुकाए। तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे, आमेन। हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदा सर्वदा भइरहोस्, आमेन। त्यसपछि एल्डरहरूमध्ये एकजनाले मलाई सोधे, यी सेता वस्त्रहरू पहिरनेहरू को हुन् र तिनीहरू कहाँबाट आएका हुन्? अनि मैले उहाँलाई भने, हजुर, तपाईँलाई नै थाहा छ। र उहाँले मलाई भन्नुभयो, यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन्। तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन्। यसै कारणले गर्दा तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन् अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन्। सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ। तिनीहरू फेरि भोकाउने छैनन्, न त तिनीहरू फेरि तिर्खाउने छन्। सूर्यको ताप तिनीहरूमाथि पर्ने छैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ, किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ। अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।
प्रकाश अध्याय 8। जब थुमाले सातौं मोहर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो। त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका 7 स्वर्गदूतलाई देखे र तिनीहरूलाई 7 तुरही दिइयो। अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए। सिंहासन अगाडि सबै विश्वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो। विश्वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो। स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे। तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन्न भए र भूकम्प गयो। तब 7 तुरही भएका 7 स्वर्गदूतहरू ती फुक्नलाई तयार भए। पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो। यसलाई तल पृथ्वीमा फालियो। यसले पृथ्वीको 3/1 भागलाई डढायो, 3/1 रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो। त्यसैले यसको 3/1 डढेको थियो। दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके अनि आगोले जलिरहेको एउटा ठूलो पहाड जस्तो केही समुद्रमा फालियो। समुद्रको 1/3 रगत बन्यो। त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये 1/3 मरे र जहाजहरूका 1/3 नष्ट भए। तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके अनि आकाशबाट बलिरहेको राँको जस्तो एउटा ठूलो तारा नदीहरूका 1/3 र पानीको मुहानमा खस्यो। त्यो ताराको नाउँ ऐरेलु हो। 1/3 पानी तितो भयो र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे। चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले सूर्यको 1/3 साथसाथै चन्द्रमाको 1/3 र ताराहरूको 1/3 प्रहार गरियो। 1/3 अन्धकारमा परिणत भयो अनि दिनको 1/3 र रातको 1/3 ज्योति भएन। अनि मैले हेरे र आकाशको बीचमा उडिरहेको एउटा गरुड ठूलो स्वरमा यसो भन्दै कराइरहेको सुने। बाँकी रहेका 3 स्वर्गदूतले फुक्नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्ने मानिसहरूलाई धिक्कार, धिक्कार,
धिक्कार।
प्रकाश अध्याय नौ। त्यसपछि पाँचौं स्वर्गदूतले आफ्नो तुरही फुके अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खसिरहेको देखे। त्यो तारालाई अतल कुण्डको साँचो दिइयो। त्यसले अतल कुण्ड खोल्यो अनि त्यस कुण्डबाट धुवाँको मुस्लो जस्तो माथि गइरहेको थियो। त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो। धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए अनि पृथ्वीमा बिच्छेहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो। पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नु भनी तिनीहरूलाई भनियो। तर तिनीहरूलाई निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नु भनियो। तिनीहरूलाई पाँच महिना मात्र यातना दिनु तर ती मानिसहरूलाई नमार्नु भन्ने अनुमति दिइयो। अनि तिनीहरूको पीडा एकजना व्यक्तिलाई बिच्छीले डसेको जस्तो हुनेछ। ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन् तर यसलाई भेट्टाउने छैनन्। तिनीहरूले मर्न ठूलो इच्छा गर्नेछन् तर मृत्यु तिनीहरूबाट भाग्नेछ। सलहहरू लडाईका निम्ति तयार गरिएका घोडाहरू जस्ता देखिन्थे। तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहार जस्ता देखिन्थे। तिनीहरूका कपाल स्त्रीहरूका कपाल जस्तै र तिनीहरूका दाँत सिंहका दाँत जस्ता थिए। तिनीहरूका छातीपाता फलामका छातीपाता जस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए। तिनीहरूका पुच्छर र खिल बिच्छीका जस्तै थिए र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसहरूलाई हानि गर्ने शक्ति थियो। गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजा जस्तै थिए। हिब्रू भाषामा त्यसको नाउँ एबाडोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोलियोन थियो। पहिलो विपत्ति बितिहाल्यो। हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन्। छैटौं स्वर्गदूतले आफ्नो तुरही फुके। मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका सिंहहरूबाट एउटा आवाज आइरहेको सुने। तुरही बोक्ने छैटौं स्वर्गदूतलाई आवाजले यसो भन्यो, ठूलो नदी युफ्रेटिसमा बाँधिराखेका चारजना स्वर्गदूतलाई छोडिदेऊ। मानव जातिको एक तिहाई भागलाई मार्न त्यस घडी त्यस दिन त्यस महिना त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए। घोडामा सवार भएका सिपाहीहरूको संख्या 20 करोड थियो। मैले तिनीहरूको संख्या सुने। यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखे। तिनीहरूका छातीपाता आगो जस्तै रातो, गाढा निलो र गन्धक जस्तो पहेलो थियो। घोडाहरूका टाउका सिंहहरूका टाउका जस्तै थिए अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थे। तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक तिहाई भागलाई मारियो, किनभने घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो। तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्याएका थिए। बाँकी रहेका मानव जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चाताप गरेनन्। तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्न, सुन्न वा हिँड्न नसक्ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्। न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरी जस्ता कामदेखि पश्चाताप गरे। प्रकाश अध्याय दश। त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ। तिनलाई बादलले घेरेको थियो र तिनको शिरमाथि इन्द्रेणी थियो। तिनको अनुहार सूर्य जस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरू जस्तै थिए। तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुठ्ठो थियो र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए। त्यसपछि तिनी सिंह गर्जे जस्तै ठूलो स्वरमा कराए। जब तिनी कराए तब सातवटा गर्जनले आफ्नो आवाज निकाले। जब ती सातवटा गर्जनले आवाज निकाले तब मैले लेख्नै लागेको थिएँ। तर मैले स्वर्गबाट यसो भनेको आवाज सुने, ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख, यसलाई नलेख। तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखे। त्यसपछि सदा सर्वदा जीवित रहनुहुने जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, अब त्यहाँ ढिलो हुने छैन। तर त्यस दिन सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्ताहरूलाई घोषणा गर्नुभए जस्तै त्यो रहस्य परमेश्वरले पूरा गर्नुहुनेछ। तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुठ्ठो ल्याऊ। जब म स्वर्गदूत कहाँ गए र त्यो सानो चर्मपत्रको मुठ्ठो मागे तब तिनले मलाई भने, चर्मपत्रको मुठ्ठो लाऊ र खाऊ। यसले तिम्रो पेटलाई तितो बनाउनेछ तर तिम्रो मुखमा यो मह जस्तै गुलियो हुनेछ। मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुठ्ठो लिएँ र त्यसलाई खाएँ। मेरो मुखमा त्यो मह जस्तै गुलियो भयो तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो। अनि मलाई कसैले भन्यो, धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ। प्रकाश अध्याय एघार। मलाई नाप्ने निगालोको एउटा टाँगो दिइयो, उठ र परमेश्वरको मन्दिर र वेदी र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो, तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैर यहुदीहरूलाई दिइएको छ। तिनीहरूले 42 महिनासम्म पवित्र सहरलाई कुल्चनेछन्। मेरा दुई साक्षीलाई म 1260 दिनका निम्ति भाङ्राको लुगा लगाएर अगमबाणी गर्न अधिकार दिनेछु। यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन् जो पृथ्वीमा परमेश्वरको अघि उभिएका थिए। यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने त्यसलाई पनि यसरी नै मारिनुपर्छ। यी साक्षीहरूसँग अगमबाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो। यी साक्षीहरूले पानी पार्न सक्नेसम्मको अधिकार उनीहरूको अगमबाणीको समयमा पाएका थिए। पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति तिनीहरूसित थियो। जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन् तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ। त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ। तिनीहरूका मृत शरीरहरू ठूलो सहरको बाहिर गल्लीतिर पसरिरहनेछन्, जसलाई सांकेतिक रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनु भएको थियो। किनकि 3.5 दिनसम्म हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिने छैनन्। पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन्। तिनीहरूले एकअर्कालाई उपहारहरू पनि पठाउनेछन्, किनभने ती दुई अगमवक्ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए। तर 3.5 दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन्। तिनीहरूलाई देख्नेहरू ठूलो डरले भरिनेछन्। तब तिनीहरूलाई स्वर्गबाट एउटा ठूलो आवाजले यता माथि आओ भनेको तिनीहरूले सुन्नेछन्, अनि तिनीहरूका शत्रुहरूले हेर्दा हेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन्। त्यसै घडीमा त्यहाँ ठूलो भूकम्प जानेछ र सहरको 10औं भाग पूर्ण रूपमा विनाश हुनेछ। त्यस भूकम्पमा 7,000 मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन्। दोस्रो विपत्ति बिति गयो, हेर तेस्रो विपत्ति चाँडै आउँदैछ। तब 7औं स्वर्गदूतले आफ्नो तुरही फुके र स्वर्गमा ठूलो स्वरमा यसो भनियो, संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ। त्यसपछि 24 जना धर्मगुरू जो तिनीहरूको सिंहासन अघि आआफ्ना आसनमा परमेश्वरको उपस्थितिमा घोप्टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्वरको आराधना गरे। तिनीहरूले भने, सर्वशक्तिमान परमप्रभु परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनकि तपाईँले महान शक्ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ। संसारका राष्ट्रहरू क्रोधित भएका थिए, तर तपाईँको क्रोध आएको छ, मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईँका दास अगमवक्ताहरू सन्तहरू जो विश्वासीहरू हुन् र जो तपाईँको नाउँमा डराउँछन्, महत्त्वहीन शक्तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ। तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो। त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाज साथै भूकम्प गयो र ठूला ठूला असिना परे। प्रकाश अध्याय 12। स्वर्गमा एउटा ठूलो चिन्ह देखियो। सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले 12 वटा तारा भएको मुकुटलाई पहिरेकी थिए। त्यो गर्भवती थिए र बालक जन्माउने प्रसव वेदनामा चिच्याइरहेकी थिए। त्यसपछि स्वर्गमा अर्को चिन्ह देखियो। हेर, त्यहाँ ठूलो रातो 7 टाउका र 10 सिंह र त्यसको टाउकोमा 7 मुकुट लगाएको एउटा ठूलो रातो पशु थियो। त्यसको पुच्छरले स्वर्गमा भएको 1/3 तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो। बालक जन्माउन लागे कि त्यस स्त्रीको अघि त्यो डरलाग्दो पशु उभियो, ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस्। त्यसले एउटा बालकलाई जन्माई जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ। त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो, अनि त्यो स्त्री उजाड स्थानभित्र भागी जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि 1260 दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस्। अब स्वर्गमा युद्ध भयो। मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाई गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाई गरे, तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन। त्यसकारण स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन। त्यो ठूलो अजिङ्गर अर्थात् प्राचीन सर्प, जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो।
तब मैले स्वर्गमा एउटा ठूलो आवाज सुने, अब मुक्ति शक्ति हाम्रा परमेश्वरको राज्य ख्रिष्टको अधिकार आएका छन्, किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो। तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन्। त्यसकारण हे स्वर्ग र त्यसमा रहनेहरू, तिमीहरू सबै रमाओ, तर पृथ्वी र समुद्रलाई धिक्कार, किनकि शैतान तिमीहरू कहाँ तल गएको छ। त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ। आफू पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने स्त्रीलाई सतायो, अनि सर्पको उपस्थिति बाहिर तयार पारेको ठाउँ उजाड स्थानमा उडेर जानका निम्ति त्यस स्त्रीलाई एउटा ठूलो गरुडको दुईवटा पखेटा दिइयो। यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो। त्यस स्त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदी जस्तै निकाल्यो, तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो। अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो। त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो, अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो। तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो।
प्रकाश अध्याय 13। त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखे। त्यसको 10 सिंह र 7 टाउका थिए। त्यसका सिंहहरूमाथि 10 मुकुट थिए र हरेक टाउकामाथि ईश्वर निन्दाका नाउँहरू थिए। मैले देखेको त्यो पशु चितुवा जस्तै थियो। त्यसका खुट्टाहरू भालुका जस्ता थिए र त्यसको मुख सिंहको जस्तो थियो। त्यसलाई शासन गर्नुको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान अधिकार दियो। त्यो पशुको टाउकामा गहिरो चोट थियो जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए। तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो। यो पशु जस्तो अरू को छ र यसको विरुद्धमा कसले लडाईँ गर्न सक्छ र भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे। त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर निन्दा गर्ने वचनहरू बोल्न दिइयो। त्यसलाई 42 निम्ति अधिकार गर्न अनुमति दिइएको थियो। त्यसैले परमेश्वरको विरुद्ध ईश्वर निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो। विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो, अनि हरेक जाति, मानिस, भाषा र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो। पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पूजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्। कसैको कान छ भने त्यसले सुनोस्। कसैलाई कैदमा लैजानु छ भने त्यो कैदमा जानेछ। यदि कोही तरवारसँगै मारिनु छ भने त्यो तरवारले नै मारिनेछ। धैर्य, सहनशीलता र विश्वासका निम्ति जो पवित्र छन्, यसैका निम्ति यहाँ बोलावट छ। तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखे। त्यसका थुमाका जस्ता 2 सिंह थिए र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो। त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पूजा गर्न लगाउँथ्यो जसको घातक घाउ निको भएको थियो। त्यसले शक्तिशाली आश्चर्य कर्म पनि देखायो। त्यसले मानिसहरूको अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने काम समेत गर्यो। शक्तिशाली चिन्हहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो। दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो। त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो। त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो। त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दियो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पूजा गर्न इन्कार गर्नेहरू मारिन सकुन्। अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरीब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिन्ह लगाउन दबाव दियो। त्यो पशुको चिन्ह नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो। त्यो पशुको चिन्हले त्यसको नाउको संख्यालाई प्रतिनिधित्व गर्दछ। यसले बुद्धिको आह्वान गर्छ। कसैसँग अन्तर्दृष्टि छ भने त्यसले पशुको संख्या हिसाब गरोस्, किनकि त्यो संख्या मानव जातिको निम्ति हो। यो संख्या 666 हो। प्रकाश अध्याय 14। मैले सियोन पर्वतमा थुमा उभिरहनु भएको हेरे र देखे। उहाँसँग 144,000 थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए। मैले धेरै पानीको आवाज जस्तै र ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको एउटा स्वर सुने। मैले सुनेको त्यो आवाज
वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका स्वर जस्तो थियो। धर्मगुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए। पृथ्वीबाट ल्याइएका 144,000 बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो। यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन् किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए। यी तिनीहरू हुन् जो थुमा जहाँ जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता त्यता पछ्याउँछन्। परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव जातिबाट ल्याइएकाहरू हुन्। तिनीहरूका मुखमा कुनै झूठ पाइएन। तिनीहरू दोषरहित थिए। तब मैले अर्को स्वर्गदूतलाई आकाशको बीचमा उडिरहेको देखेँ। पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो। तिनले चर्को स्वरसँग कराएर भने, परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ, किनकि उहाँको इन्साफको घडी आएको छ। उहाँलाई आराधना गर जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो। अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, पतन, महान बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मध्य सबै जातिलाई पिउन लगाए। अनि अर्को तेस्रो स्वर्गदूतले चर्को स्वरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, यदि कसैले त्यस पशु र उसको मृत्युलाई पूजा गर्दछ र निधारमा वा उसको हातमा छाप लगाउँछ भने उसले पनि परमेश्वरको क्रोधबाट केही मध्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ। जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ। तिनीहरूको वेदनाबाट धुवाँ सदा सर्वदाका निम्ति माथितिर जान्छ। पशु र त्यसको मूर्ति पुज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिले विश्राम पाउने छैनन्। पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन्। मैले स्वर्गबाट यसो भनेको एउटा स्वर सुने, यो लेख, प्रभुमा मर्नेहरू धन्यका हुन्। हो, आत्मा भन्नुहुन्छ, ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकुन्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन्। मैले हेरे र त्यहाँ एउटा सेतो बादल थियो। बादलमाथि बस्नुभएको एकजना मानिसका पुत्र जस्तैलाई देखे। उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो। त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्को स्वरसँग बोलाए, तपाईँको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस्, किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ। तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो र पृथ्वीमा कटनी भयो। स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। अझ अर्को स्वर्गदूत धूपवेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो, जोसित धारिलो हँसिया थियो। उनलाई उहाँले चर्को स्वरले बोलाउनुभयो, तिम्रो धारिलो हँसिया चलाओ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन्। ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरहरूको फसल जम्मा गरे। परमेश्वरको क्रोधको ठूलो दाख कोलभित्र फालिदिए। सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उचाइसम्म रगत पोखियो, किनकि यो 1,600 किलोमिटरसम्म फैलिएको थियो।
प्रकाश, अध्याय 15। तब मैले अर्को अचम्म र शक्तिशाली चिन्ह स्वर्गमा देखे। त्यहाँ सातजना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए, जुन चाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पूरा भएको थियो। मैले आगोसँग मिसिएको काँचको समुद्र जस्तो केही देखा परेको देखे। त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको संख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए। परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए। तिनीहरूले परमेश्वरका दास मोसा र थुमाको गीत गाइरहेका थिए। हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईँका कामहरू महान र आश्चर्यपूर्ण छन्। हे जातिहरूका राजा, तपाईँका मार्गहरू न्यायी र सत्य छन्। हे प्रभु, तपाईँको नाउँको महिमा कसले गर्दैन र तपाईँसँग को डराउँदैन, किनकि तपाईँ मात्र पवित्र हुनुहुन्छ। सबै जाति आएर तपाईँको अगाडि आराधना गर्छन्, किनभने तपाईँका धार्मिक कार्यहरू प्रकट गरिएका छन्। यी कुरापछि मैले हेरे र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो। सुतीको चम्किलो पोसाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सातजना स्वर्गदूत सातवटा विपत्ति लिएर महापवित्र स्थानबाट बाहिर आए। चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए। परमेश्वरको महिमा र उहाँको शक्तिले मन्दिर धुवाँले भरिएको थियो। ती सात स्वर्गदूतका सातवटा विपत्ति पूरा नहुन्जेलसम्म कोही पनि त्यसभित्र पस्न सकेन।
प्रकाश, अध्याय 16।
मन्दिरदेखि आएको एउटा चर्को स्वरले सातजना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुने, जाओ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ। पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए। त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए। दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए अनि यो मरेको मानिसको रगत जस्तो भयो र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे। तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए र ती रगत भए। पानीको स्वर्गदूतले यसो भनेको मैले सुने, तपाईँ धर्मी हुनुहुन्छ जो हुनुहुन्छ, हुनुहुन्थ्यो र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईँले न्याय गर्नुभयो, किनभने तिनीहरूले विश्वासी र अगमवक्ताहरूको रगत बगाएका छन्। तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन्। वेदीले जवाब दिएको मैले सुने, हो सर्वशक्तिमान परमप्रभु परमेश्वर, तपाईँका न्याय सत्य र धार्मिक छन्। चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो। तिनीहरू प्रचण्ड तापद्वारा डढे र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे। तिनीहरूले पश्चाताप गरेनन् वा उहाँलाई महिमा दिएनन्। पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए र त्यसको राज्यलाई अन्धकारले ढाक्यो। तिनीहरूले कष्टमा आआफ्नो जिब्रो चपाए। तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चाताप गर्न तिनीहरूले इन्कार गरे। छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो। मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुता जस्ता तीनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखे, किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिन्हको प्रदर्शन गर्दछन्। तिनीहरू सारा संसारका राजाहरू कहाँ गएर सर्वशक्तिमान परमेश्वरको महान दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन्। हेर, म एउटा चोर जस्तै गरेर आउनेछु। धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू राख्दछ ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्न नपरोस्। तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए, जसलाई हिब्रु भाषामा आर मागेडोन भनिन्छ। तब सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को स्वर आयो, सिद्धिएको छ। त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयो। यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्टि भएदेखि यति ठूलो भूकम्प कहिले गएको थिएन। त्यो ठूलो नगर तीन भागमा विभाजन भयो र जातिहरूका सहरहरू नष्ट भए। अनि परमेश्वरले त्यो महान बेबिलोन भनेर मनमा बोलाउनुभयो र उहाँको आफ्नो डरलाग्दो क्रोधको मध्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो। हरेक टापु हराएर गयो र पर्वतहरू फेरि भेट्टाइएनन्। आकाशबाट ठूला ठूला असिनाहरू मानिसहरूमाथि वर्षन लागे। असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो।
प्रकाश अध्याय सत्र। सातवटा कचौरा लिएका सातजना स्वर्गदूतमध्ये एकजनाले म कहाँ आएर भने, आऊ म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु। त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन्। पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मध्यले मात्तेका छन्। त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड स्थानतिर लगे र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखे। त्यस जनावरको सातवटा टाउका र दसवटा सिंह थिए। त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोसाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिङ्गारिएकी थिए। घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिए। एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान बेबिलोन। मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति शहीद भएकाहरूको रगत पिएर मातेकी देखे। जब मैले त्यसलाई देखे तब म साह्रै नै चकित भएँ। तर स्वर्गदूतले मलाई भने, तिमी किन चकित हुन्छौ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिंह भएको पशुको रहस्यको अर्थ बताउनेछु। तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँधबाट माथि निस्कन लागेको छ। तब यो विनाशतिर जानेछ। पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन।
तर आउनै लागेको छ। यसले बुद्धि भएको मनलाई आह्वान गर्छ। सातवटा टाउका, सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे। तिनीहरू सात राजाहरू पनि हुन्। पाँचजना राजा पतन भइसकेका छन्। एकजना अस्तित्वमा छ र एकजना अहिलेसम्म आएको छैन। जब त्यो आउँछ तब केही समयका लागि रहन्छ। त्यो पशु अस्तित्वमा थियो तर अहिले अस्तित्वमा छैन। त्यो आफै पनि आठौं राजा हो। तर ती सात राजामध्ये त्यो एक हो। तर त्यो नष्ट हुन गइरहेको छ। तिमीले देखेका दसवटा सिंह दसजना राजा हुन् जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्। तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन्। यिनीहरूको एउटै विचार छ र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन्। तिनीहरूले थुमाको विरुद्धमा लडाई गर्नेछन् तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन्। ती स्वर्गदूतले मलाई भने, तिमीले देखेको पानीमाथि जहाँ त्यो बेस्या बसेकी छे त्यो पानी मानिसहरू, भीड, जाति र भाषाहरू हुन्। तिमीले देखेका दसवटा सिंह र त्यो पशुले त्यो बेस्यालाई घृणा गर्नेछ। तिनीहरूले त्यसलाई एक्लो र नाङ्गै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन् र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् किनभने परमेश्वरको वचन पूरा नहुन्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पूरा हुनलाई परमेश्वरले यस्तो विचार हालिदिनुभयो। तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।
प्रकाश अध्याय अठार।
यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखे। उनीसँग ठूलो शक्ति थियो र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो। उनी शक्तिशाली चर्को स्वरले यसो भन्दै कराए, पतन, महान बेबिलोनको पतन भएको छ। त्यो दुष्ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे किनभने सबै जातिले त्यसको अनैतिक काम वासनाको मध्य पिएका छन्। पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन्। त्यसको विलासिताको शक्तिको जीवनयापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन्। त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुने, मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस् र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्नु नपरोस्। त्यसका पापहरूको थुप्रो स्वर्ग जस्तै अग्लो भएको छ र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ। जसरी त्यसले अरूलाई दिएकी थिए त्यसरी नै त्यसलाई फर्काइदेऊ र त्यसले जे गरेकी छे फिर्ता गरिदेऊ। त्यसले कचौरामा जे मिसाएकी थिए त्यसको दोब्बर हुने गरी त्यसलाई देऊ। जसरी त्यसले आफैलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिए त्यसरी नै त्यसलाई यातना र शोक देऊ किनभने त्यसले आफ्नो हृदयमा भनेकी छे, म रानी जस्तै भएर बसेकी छु, म एक विधवा होइन र मैले कहिले शोक हेर्नुपर्ने छैन। त्यसकारण त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन्। त्यसलाई आगोद्वारा भस्म पारिनेछ किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ। पृथ्वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ। तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्नेछन्, धिक्कार धिक्कार त्यस महान सहरलाई, शक्तिशाली सहर बेबिलोन, किनकि एकै घडीमा तेरो न्याय आएको छ। पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन् किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्ने छैन। सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहित सुती कपडा, बैजनी, रेशम, चहकिलो रङ, सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तीहाटका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिंहमरमर, तेजपात, मसला, धूप, मुर्र, सुगन्धित धूप, दाखमध्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू र दासहरू र मानव आत्माहरू, तेरो सबै शक्तिले तैँले चाहेको फल तँबाट गइसकेको छ। तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिने छैनन्। यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुनेर चर्को गरी विलाप गर्नेछन्। तिनीहरूले भन्नेछन्, धिक्कार महान सहर, तँलाई धिक्कार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिङ्गारिएकी थिए एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन्। हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए। त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए। तिनीहरूले भने, यो जस्तो महान सहर अरू कुन छ र? तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुदै र कराउँदै विलाप गरे, धिक्कार महान सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए, किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे। स्वर्ग त्यसमाथि आनन्दगर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिनीहरूमाथिको न्याय त्यसमाथि ल्याउनु भएको छ। एकजना शक्तिशाली स्वर्गदूतले जाँतो जस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, यस प्रकारले बेबिलोन महान सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिने छैन। वीणाको स्वर, संगीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूको धुन तमा फेरि कहिले सुनिने छैन। कुनै पनि कारीगर तमाथि भेट्टाइने छैन। कुनै पनि जाँतोको आवाज तमा कहिले सुनिने छैन। बत्तीको ज्योति तमा कहिले चम्कने छैन। दुलाहा र दुलहीको आवाज तमा कहिले सुनिने छैन, किनभने तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए। त्यसैमा अगमवक्ताहरू र विश्वासीहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो।
प्रकाश अध्याय 19।
यी कुरापछि मैले ठूलो संख्यामा भएका मानिसहरूले चर्को स्वरले स्वर्गमा यसो भनिरहेको जस्तो सुने, हालेलुया, मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्। उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन्, किनभने उहाँले महान व्यभिचारिणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे। उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैले बगाएकी थिए। तिनीहरूले दोस्रोचोटि भने, हालेलुया, त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ। 24 एल्डर र 4 जीवित प्राणीहरू आफैले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत गर्दै आराधना गरे। तिनीहरूले आमेन, हालेलुया भनिरहेका थिए। त्यसपछि सिंहासनबाट यस्तो भन्ने एउटा आवाज आयो, तिमीहरू सबै उहाँका दासहरू हौ, जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्वरको प्रशंसा गर। अनि एउटा ठूलो भीड़को आवाज जस्तो स्वर, धेरै पानीको आवाज र गर्जन जस्तोले हालेलुया भनिरहेको मैले सुने, किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान परमेश्वरले राज्य गर्नुहुन्छ। हामी आनन्दित हौं र खुशी मनाऊ र उहाँलाई महिमा दिऊं, किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ। उहाँकी दुलहीले आफैलाई तयार बनाएकी छन्। तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन्। स्वर्गदूतले मलाई भने, यो लेख, थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन्। उनले मलाई यो पनि भने, यी परमेश्वरका सत्य वचन हुन्। उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परे, तर उनले मलाई यसो नगर भन्नुभयो, किनभने म यसुको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक संगीदास मात्र हुँ। परमेश्वरको आराधना गर, किनभने यसुको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ। तब मैले स्वर्ग खोलिएको देखेँ र मैले हेरेँ, त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो। उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोको ज्वाला जस्ता र उहाँका शिरमा धेरै मुकुट थिए। उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनु भएको थियो र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो। मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे। जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले तिनीहरूमाथि फलामको डण्डाले शासन गर्नुहुनेछ। सर्वशक्तिमान परमेश्वरको क्रोधले दाखको कोललाई कुल्चन्छ। उहाँको पोसाक र तिघ्रामा राजाहरूका राजा र प्रभुहरूका प्रभु भनी एउटा नाउँ लेखिएको छ। मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखे। तिनले माथि उडिरहेका चराहरू सबैलाई ठूलो स्वरले बोलाए, आओ सबै परमेश्वरको ठूलो भोजका निम्ति भेला हो। तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्तिशाली सबैका मासु खानेछौ। मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखे। तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए। उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुट्टा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो। यी चिन्हद्वारा त्यो झुटा आगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो। तिनीहरूमध्ये दुईजनालाई बलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालियो।
तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडसवारको मुखबाट निस्केको तरवारद्वारा मारियो। तिनीहरूको मृत शरीरलाई सबै चराले खाए।
प्रकाश अध्याय 20। तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ। उनीसँग अगाध खाँदको साँचो र एउटा ठूलो साङ्लो उनको हातमा थियो। उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे जो दुष्ट वा शैतान हो। उनले त्यसलाई 1000 वर्षका निम्ति बाँधे। उनले त्यसलाई अगाध खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहर लगाइदिए। 1000 वर्ष पूरा नभएसम्म त्यसले जाति जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो। त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ। अनि मैले सिंहासनहरू देखे। त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो। मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखे। तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन् र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे। तिनीहरू जीवित भए र येशूसँगै 1000 वर्षसम्म राज्य गरे। बाँकी रहेका मृतकहरू 1000 वर्षको अन्त्य नभएसम्म जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन्। यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन। तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर 1000 वर्षसम्म उहाँसँगै राज्य गर्नेछन्। जब 1000 वर्षको अन्त्य हुन्छ तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ। पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बाहिर जानेछ। गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन्। तिनीहरू समुद्रको बालुवा सरह अनगिन्ती हुनेछन्। तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनी वरिपरि र प्रिय सहरलाई घेरे। तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो। तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए। तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन्। त्यसपछि मैले एउटा महान सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए। तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन। मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए। तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो। ती पुस्तकहरूमा लेखिएका विवरण अनुसार तिनीहरूका कामहरूको आधारमा मृतकहरूको न्याय भयो। समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो। मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए र तिनीहरूले गरेका काम अनुसार मृतकहरूको न्याय भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्निकुण्डमा फालियो। प्रकाश अध्याय 21। अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखे, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बिति गए र समुद्र त छँदै थिएन। तब परमेश्वरबाट दुलहाका लागि दुलही झैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ। मैले सिंहासनबाट चर्को स्वरमा यसो भनेको सुने, हेर, परमेश्वरको वासस्थान मानव जातिसँग छ र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ। तिनीहरू उहाँका मानिसहरू हुनेछन् अनि परमेश्वर आफै तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट आँसुका हरेक थोपा पुछिदिनुहुनेछ र त्यहाँ कुनै मृत्यु हुने छैन वा शोक वा बिलौना वा कष्ट पनि हुने छैन। पहिलेका थोकहरू बितेर गएका छन्। सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, हेर, म सबै कुरा नयाँ बनाउनेछु। उहाँले भन्नुभयो, यो लेख, किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन्। उहाँले मलाई भन्नुभयो, यी कुराहरू सिद्धिएका छन्। म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ। जो तिर्खाउँछ उसलाई म सित्तैमा जीवनको पानी मुहानबाट पिउन दिनेछु। जसले विजय प्राप्त गर्छ त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ र म त्यसको परमेश्वर हुनेछु र ऊ मेरो छोरा हुनेछ। तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झूठ बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एकजना स्वर्गदूत म कहाँ आए र तिनले भने, यहाँ आऊ, म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु। अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठूलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरुसलेम मलाई देखाए। यरुसलेममा परमेश्वरको महिमा थियो
र त्यसको चमक बहुमूल्य रत्नहरू जस्तो, मणिक स्फटिक पत्थर जस्तो थियो। त्यसका बाह्रवटा ढोकासँगै एउटा ठूलो अग्लो पर्खाल थियो। ढोकाहरूमा बाह्रजना स्वर्गदूत थिए। ढोकाहरूमा इसरायलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए। पूर्वमा तीनवटा ढोका, उत्तरमा तीनवटा ढोका, दक्षिणमा तीनवटा ढोका र पश्चिममा तीनवटा ढोका थिए। सहरका पर्खालका बाह्रवटा जग थिए र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए। मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्नलाई एउटा सुनको नाप्ने लौरो थियो। त्यो सहर वर्गाकार थियो। त्यसको लम्बाई र चौडाई उस्तै थिए। त्यस लौरोले सहर नाप्दा त्यो लगभग 2400 किलोमिटर लम्बाइको थियो। त्यसको लम्बाई चौडाई र उचाइ उस्तै थिए। तिनले त्यसको पर्खाल पनि नापे। मानिसहरूद्वारा नाप्दा त्यो 65 मिटरको थियो, जुन स्वर्गदूतहरूले पनि नापेको हो। पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँच जस्तै बनाइएको थियो। पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए। पहिलो बिल्लौर थियो, दोस्रो नीलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्ना थियो, पाँचौं आनिक्स थियो, छैटौं लालमणि थियो, सातौं पीतमणि थियो, आठौं बेरुज थियो, नवौं पुष्पराज थियो, दशौं लसुने रत्न थियो, एघारौं नीलमणि थियो र बाह्रौं कटेला थियो। बाह्रवटा ढोका बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीबाट बनेको थियो। सहरका गल्लीहरू निखुर सुनका थिए, काँच जस्तै छर्लङ्ग देखिन्थे। मैले सहरमा कुनै मन्दिर देखिन, किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ। सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन, किनकि परमेश्वरको महिमा नै त्यसमाथि चमक थियो र त्यसको बत्ती थुमा हुनुहुन्छ। त्यस सहरमा जाति जातिहरू ज्योतिद्वारा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्। यसका ढोकाहरू दिनको समयमा बन्द गरिने छैनन् र त्यहाँ रात हुने छैन। जाति जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् र कुनै अशुद्ध थोक कहिले त्यसभित्र पस्न पाउने छैन। न त लाजमर्दो वा छलपूर्ण काम गर्नेहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखेकाहरू मात्र त्यहाँ पस्न पाउनेछन्।
प्रकाश अध्याय 22।
त्यसपछि स्वर्गदूतले मलाई स्फटिक जस्तो सफा जीवनको पानीको नदी देखाए। यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो। यो सहरको बीजभागको बाटो भएर बगेको थियो। नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने, र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ। रुखका पातहरू जाति जातिहरूका निम्ति निको पार्नलाई हुन्। त्यहाँ कुनै श्राप हुने छैन। परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्यहाँ कुनै रात हुने छैन। तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यक पर्नेछ, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूका ज्योति हुनुहुनेछ। तिनीहरूले सदा सर्वदा राज्य गर्नेछन्। स्वर्गदूतले मलाई भने, यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूको आत्माका परमप्रभु परमेश्वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो। हेर, म चाँडै आउँदैछु। यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ त्यो धन्यको हो। म युहन्ना हुँ, जसले यी कुराहरू सुने र देखे। जब मैले सुने र तिनलाई देखे, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अघि दण्डवत गर्न स्वर्गदूतको पाउमा घोप्टो परे। तिनले मलाई भने, त्यसो नगर। तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गीदास मात्र हुँ, परमेश्वरको आराधना गर। तिनले मलाई भने, यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ। जो अधर्मी छ त्यसले निरन्तर अधर्म गरिरहोस्, जो अनैतिक छ त्यसले अनैतिक घृणित काम गरिरहोस्, जो धार्मिक छ त्यसले धार्मिक काम गरिरहोस्, जो पवित्र छ त्यो निरन्तर पवित्र रहिरहोस्। हेर, म चाँडै आउँदैछु। हरेकले गरेको काम अनुसारको इनाम मसँग छ। अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ। आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्, ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्ने अधिकार पाउन सकुन्। कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, अश्लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन्। म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु। म दाउदको वंश र मूल, बिहानको चम्किलो तारा हुँ, पवित्र आत्मा र दुलही भन्नुहुन्छ। आओ, जसले सुन्छ त्यसले यसो भनोस्, आओ, जो तिर्खाएको छ त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा पियोस्। यस पुस्तकको अगमबाणीका वचनहरू सुन्ने हरेकलाई म चेतावनी दिन्छु। यदि कसैले तिनमा थप्छ भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। यदि कसैले यस अगमबाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ। यी कुराका गवाही दिने जसले भन्नुहुन्छ, हो म चाँडै आउँदैछु। आमेन। आउनुहोस् हे प्रभु येशू। प्रभु येशूको अनुग्रह हरेकसँग रहोस्। आमेन।